यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। सबै नागरिकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउनुका साथै आर्थिक पुनरुत्थान गर्ने दिशामा सरकार क्रियाशील रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। अफगानिस्तानमा रहेका नेपालीको अवस्था पत्ता लगाई उद्धार कार्य अघि बढ़ाउन सरकारद्वारा कार्यदल गठन। अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल स्वदेश फर्काउन गम्भीर रूपमा प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। कोरोना संक्रमण बढ़दै गएपछि चितवनका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द। वीरगंजमा संक्रमण कम भएपछि विद्यालयमा पठन पाठन सुचारू। आत्महत्या तथा महिला एवं बालबालिकामाथिको हिंसा न्यूनीकरणमा थप क्रियाशील हुन प्रहरी संगठनलाई गृहमन्त्रीको निर्देशन। र देशका सबै प्राय क्षेत्र कब्जापछि अफगानिस्तानको सत्ता अब आफूहरूले सम्हाल्ने र त्यो प्रक्रिया शान्तिपूर्ण हुने तालिबानको भनाई। समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले कोविड 19 विरूद्धको खोपको व्यवस्थापनसँगै सरकारले तत्कालीन मध्यकालीन र दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको बताउनु भएको छ। कान्तिपुर समूहले राजधानीमा हिजो आयोजना गरेको इकोनोमिक समिट 2021 भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोरोना विरूद्धको खोपको व्यवस्थापन र वितरणमा सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो। हाल नेपालमा 1,08,00,000 खोप आइसकेको र त्यसबाहेक आगामी असोजसम्म कम्तीमा अर्को 1,00,00,000 खोप मुलुकमा आउने जानकारी दिनुभयो। प्रधानमन्त्री देउवाले हरेक दिन 4,00,000को हाराहारीमा खोप लगाउन सक्ने क्षमता विस्तार गरिएको पनि बताउनुभयो। उहाँले समाजका सबै क्षेत्रलाई क्रमशः खोप प्रदान गर्दै आगामी चैत्रभित्र सबै नेपालीलाई खोप लगाइसकिने पनि दोहोर्याउनुभयो। प्रधानमन्त्री देउवाले खोपपछिको तत्कालीन अर्थव्यवस्था सञ्चालनको मूल नीति समष्टिगत रूपमा आर्थिक स्थायित्व कायम राख्ने तथा उपयुक्त राहत कार्यक्रमको ढाँचा तयार गर्नेमा पनि केन्द्रित भएको बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले 10 वर्षीय साझा विकास रणनीति तय गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले देश विकास सबैको साझा एजेण्डा भएकाले संविधानमा उल्लेख गरिए बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी विकासको रणनीति तय गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। कोविड 19बाट थलिएको अर्थतन्त्र उकास्नका लागि अति प्रभावितहरूलाई राहत दिने, उत्पादन क्षेत्रमा लगानी बढ़ाउने, पारदर्शिता र सुशासन कायम गर्ने लगायतका गतिविधिमा सरकार अघि बढ़ने प्रतिबद्धता समेत अर्थमन्त्री शर्माले व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा मिनेन्द्र रिजालले वार्षिक 30 अर्ब भन्दा बढ़ीको चामल आयात गर्ने अवस्थाको अन्त्य नभएसम्म देश विकास कठिन रहेको बताउनुभयो। उहाँले उत्पादन वृद्धि र निर्यात प्रवर्धन जस्ता कार्यमा ध्यान केन्द्रित गर्न नसकिए समस्या थप बढ़दै जाने बताउनुभयो। एमाले सांसद विमला राई पौडेलले कोविड 19बाट अनौपचारिक क्षेत्रमा काम गर्ने जनशक्ति र त्यसमा पनि महिलाहरू बढ़ी प्रभावित भएकाले उनीहरूका लागि राहतमुखी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्रले उत्पादक कत्तो वृद्धि गर्ने क्षेत्रमा लगानी गर्न नसकेको स्वीकार गर्नुहुँदै त्यसका लागि सरकारले वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रको हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ। प्रस्ताव अनुसार अब माओवादी केन्द्रका सबै जिल्ला समितिहरू खारेज भएका छन्। संविधानको व्यवस्था अनुसार अब संघमा केन्द्रीय समिति, प्रदेशमा प्रदेश समिति र स्थानीय तहमा स्थानीय समितिहरू क्रियाशील हुनेछन्। प्रदेश र स्थानीय समितिलाई समन्वय गर्नका लागि जिल्लामा समन्वय समिति रहने व्यवस्था माओवादी केन्द्रले गरेको छ। बैठकमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रस्तावका विषयमा संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले बताउनुभयो। माओवादीले आगामी पुषको 11 गतेदेखि 13 गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ। केन्द्रीय समितिको बैठकमा टोली नेताहरूले दिनुभएको सुझावका आधारमा आवश्यक निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। अध्यक्ष दाहालले पेश गर्नुभएको प्रस्तावमाथि छलफल गर्न विभिन्न 8 वटा समूहमा टोली विभाजन गरिएको थियो। समूहगत छलफलमा आएका सुझावलाई समेटेर विभिन्न प्रतिवेदनहरू पारित पनि गरिएको माओवादी केन्द्रले जनाएको छ। बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विचारसहितको क्रान्तिकारी रूपान्तरण गर्न सहयोग पुर्याउनुपर्ने बताउनुभयो। उहाँले पार्टीलाई स्पष्ट कार्ययोजनाका साथ अघि बढ़ाउने र त्यसका लागि पार्टीको सम्पूर्ण पंक्तिको योगदान जरूरी रहेकोमा पनि जोड़ दिनुभयो। बैठकबाट माओवादीले विभिन्न 6 बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उद्धार कार्य अघि बढ़ाउन परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मध्य एशिया, पश्चिम एशिया र अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय त्यसै गरी नेपाल प्रहरी कोविड 19 संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्रांकित प्रथम श्रेणी वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको छ। रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीहरूको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय एवं उद्धारका लागि मुख्य सचिव शंकरदास बैरागीको कार्यकक्षमा हिजो अन्तर मन्त्रालय बैठक बसी निर्णयहरू गरेको हो। उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने गरी व्यवस्था मिलाइएको छ। अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई सरकारले आग्रह गरेको छ। त्यस्तै उद्धारका लागि भाइबर वा व्हाट्सएप सहितको मोबाइल नम्बर 97493264589 र 97493264589 व्यवस्था गरिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। त्यसअघि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रूपमा तत्काल उद्धार गरी स्वदेश फर्काउन कूटनीतिक लगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले तालिबान विद्रोहीहरू राजधानी काबुल नियन्त्रणमा लिएको अवस्था भएकाले केही नेपाली नागरिकलाई अप्ठ्यारो पनि पर्न सक्ने अवस्थामा सबैलाई छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अफगानिस्तानमा भइरहेको घटनालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश फिर्ताउने सन्दर्भमा मन्त्रालयले गम्भीर रूपमा प्रयास गरिरहेको जानकारी दिनुभयो। श्रम स्वीकृति लिएर संगठित तथा औपचारिक रूपमा त्यहाँ 1500 नेपाली रहेको पनि परराष्ट्र मन्त्रालयले हिजो जानकारी दिएको छ। बैठकमा समितिकी सभापति पवित्रा खरेल निरौलाले रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली नागरिक त्यहाँ भएको द्वन्द्वबाट असहज स्थितिमा रहनु परेकाले तत्काल योजना बनाएर स्वदेश ल्याउने कार्यमा विलम्ब गर्न नहुने सुझाव दिनुभयो। बैठकमा सांसदहरूले रोजगारीका लागि अफगानिस्तानमा रहेका नेपालीलाई नेपाल वायुसेवा निगमको जहाज तत्कालै पठाई ल्याउन सुझाव दिनुभएको थियो। त्यस क्रममा सरकारका तर्फबाट भइरहेको प्रयासबारे जानकारी दिइएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो समय अफगानिस्तानमा बढ़दै गएको तनावका कारण त्यहाँ स्थित नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ। राप्रपाले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध गर्न सरकारसँग माग गरेको हो। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न रूख कटान, ठेक्का, म्याथप लगायतका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा संचालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन अवलोकन अनुगमन सम्बन्धी प्रतिवेदनका विषयमा छलफल गर्न बोलाएको हिजोको बैठकमा आयोजनाका समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिइएको हो। सरकारी आश्वासन अध्ययन उपसमिति का संयोजक शेरबहादुर कुंवर नेतृत्वको टोलीले पेश गरेको प्रतिवेदनमाथि हिजो छलफल पनि भएको छ। जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर कुमार राईले संघीय सरकारले सुनसरी मोरङ सिंचाई आयोजनामा खरबौं रूपियाँ लगानी गरिसकेको त्यस क्रममा जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेपालमा कोरोना संक्रमणका कारण 60 वर्षमाथि उमेर समूहका व्यक्तिहरूको मृत्युदर उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 60 वर्षभन्दा बढ़ी उमेरका व्यक्तिहरूको मृत्यु हुने दर 54% रहेको मन्त्रालयले हिजो जनाएको हो। कोरोना संक्रमणका कारण मृत्यु भएका 10,292 जना मध्ये 60 वर्षमाथिका 5,522 जना रहेको मन्त्रालयले हिजो जानकारी दिएको छ। कोरोना संक्रमणका कारण हिजो देशभर थप 33 जनाको मृत्यु भएको पनि जानकारी दिइएको छ। हिजो 2,212 जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ। 8,088 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिदा 1,793 जना तथा 4,018 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिदा 419 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। हिजो 1,867 जना संक्रमण मुक्त भएका छन्। हालसम्म 93.3% संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ। देशभर रहेका 39,298 सक्रिय संक्रमित मध्ये 758 जनाको सघन उपचार कक्ष र 193 संक्रमितको भेन्टिलेटर भेन्टिलेटरमा हाल उपचार भइरहेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिनुभएको छ। कोरोना संक्रमित हुनेको संख्या बढ़दै गएपछि चितवनमा भदौ 10 गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतका कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी दिनुभयो। सार्वजनिक यातायातको हकमा जोर बिजोर प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो। निषेधाज्ञालाई क्रमशः कड़ाई गरिँदै लैजाने पनि उहाँले बताउनुभयो। वीरगंज महानगरपालिकामा कोरोना महामारीका कारण बन्द भएका विद्यालयहरू भौतिक उपस्थितिमा सञ्चालनमा आएका छन्। निजी तथा सार्वजनिक विद्यालयमा कक्षा 8 देखि 12 सम्मका विद्यार्थीहरूको भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू गरिएको वीरगंज महानगरपालिकाका प्रमुख विजय सराबगीले जानकारी दिनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले कोरोना संक्रमण नियन्त्रणमा देखिएको र विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा 2077 अनुसार विद्यालय सञ्चालन गर्न महानगरले गरेको आग्रह अनुसार विद्यालयहरू सञ्चालनमा आएको जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा सरकारको पहिलो शर्त भएको बताउनु भएको छ। प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि हिजो आयोजित कार्यक्रममा उहाँले सरकार र प्रहरी बीचको सम्बन्धलाई अझ सुदृढ सबल र प्रगाढ़ बनाई नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा गम्भीर हुन प्रहरी अधिकृत तथा 7 वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो। मन्त्री खाँडले आत्महत्या एवं महिला तथा बालबालिका विरूद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्नुहुँदै हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न प्रहरी संगठनलाई निर्देशन दिनुभयो। गृहमन्त्री खाँडले COVID-19 संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले सञ्चालन गरेको अभियानको सराहना पनि गर्नुभयो। प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री खाँडले डिजिटल फोरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेस्कको निरीक्षण गर्नुभई त्यहाँको गतिविधिबारे जानकारी लिनुभयो। त्यस अवसरमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले प्रहरी संगठनलाई अझ व्यावसायिक, पेशागत, स्रोत साधनयुक्त एवं प्रविधियुक्त बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रहरी महानिरीक्षक शैलेश थापा छेत्रीले संगठनलाई थप व्यावसायिक र ऊर्जावान बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढ़ी आउने सम्भावना भएकाले खोला आसपासका वासिन्दालाई सतर्क रहन विज्ञहरूले सुझाव दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा विज्ञहरूले मेलम्ची खोलाको मुहान क्षेत्र भीमाथाङमा ठूलो परिमाणमा गेग्रान र हिलो रहेकाले ठूलो पानी परेमा पुनः लेदोसहितको बाढ़ी आउन सक्ने देखिएकाले सतर्क रहन सुझाव दिनुभएको हो। 4 दिनसम्म भीमाथाङ क्षेत्रको स्थलगत अध्ययन गरी फर्किएको प्राधिकरणको विज्ञ समूहले त्यस क्षेत्रमा 30 मिटर उचाइ, 1500 मिटर लम्बाई र 700 मिटर चौड़ाई भएको 1,05,00,000 घनमिटर गेग्रान जम्मा भएर बसेकाले वर्षा हुनसाथ बग्ने क्रम शुरू हुने चिन्ता व्यक्त गर्नुभयो। भूगर्भविद शिव कुमार बास्कोटाले खोलाको माथिल्लो क्षेत्रमा वर्षा, तापक्रम वृद्धि र भूकम्पले चिरा परेको जमीनमा पहिरो जाने क्रम अझै जारी रहेकाले खोलाको बहाव क्षेत्रमा जम्मा भएको गेग्रान अझै बढ़न सक्ने बताउनुभयो। पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विपदबाट बच्न जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव सरकारलाई दिनुभयो। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले मेलम्ची आसपासका वासिन्दालाई सतर्क रहन तर त्रसित भने नहुन आग्रह गर्नुभयो। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण एवं प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले हिजो पातलो प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन 6 बुँदे अन्तरिम आदेश जारी गरेको हो। वातावरण कानून समाज नेपालका तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले आदेश जारी गरेको हो। COVID-19 महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासी कामदारहरूको अवस्था अत्यन्त दयनीय रहेको एउटा प्रतिवेदनले औल्याएको छ। गैरावासीय नेपाली संघले हिजो सार्वजनिक गरेको विदेशमा रहेका नेपाली कामदारको अवस्था सम्बन्धी श्वेतपत्र अनुसार वैदेशिक रोजगारीका सिलसिलामा खाड़ी मुलुक, मलेसिया, कुवेत लगायतका गन्तव्यमा रहेका कामदारहरू बढ़ी समस्यामा रहेको जनाइएको छ। मुलुकको कुल ग्रास उत्पादन जीडीपीमा वैदेशिक रोजगारीमा रहेका नेपालीले रेमिट्यान्स मार्फत 24% योगदान गरिरहेका छन्। ठूलो योगदान भएका श्रमिकले जीवनभर कमाएका बुढेसकालमा स्वदेश फिर्ता हुँदा कुनै सामाजिक सुरक्षाको सुनिश्चितता नभएको भन्दै त्यसले विकराल अवस्था सिर्जना गरेको पनि श्वेतपत्रले औल्याएको छ। COVID-19 महामारीपछि संघ विदेश स्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब 2 लाख नेपालीको उद्धार गरेको पनि संघले जनाएको छ। प्रतिनिधि सभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष विष्णुराज ढुङ्गाना र नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख चन्द्रसिंह साउदसँग उहाँहरूले छोरी र श्रीमतीको नाममा शेयर खरिद गरेको विषयमा चासो व्यक्त गरेको छ। समितिको हिजोको बैठकमा सांसदहरूले शेयरको नियामक निकायकै पदाधिकारीहरूले शेयर खरिदमा संलग्न भई आचार संहिता उल्लंघन गरी छलखेल गरेको भन्दै आपत्ति जनाउनुभयो। अध्यक्ष ढुङ्गानाले विवाहित छोरीले गरेको शेयर खरिदमा आचार संहिता उल्लंघन नहुने दावी त्यस क्रममा गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मी सरह पेन्सन लगायतका समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ। एमाले प्रवक्ता प्रदीप कुमार गेवालीले हिजो विज्ञप्ति जारी गर्नुभई बेलायती सेनामा काम गरेका भूतपूर्व गोर्खा सैनिकले उठाएको समानताको आवाज स्वाभाविक जायज र मानवीय भएकाले पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकका सरोकारवालालाई सम्बोधन गर्न बेलायती सरकारलाई यसअघि बारम्बार आग्रह गरेको स्मरण पनि गराउनु भएको छ। काठमाण्डुको गोङ्गबुस्थित नयाँ बस पार्कले कम्प्युटर प्रणालीको माध्यमबाट बसको टिकट काट्न शुरू गरेको जनाएको छ। नयाँ बस पार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रिय स्तरको टिकट काउन्टर बनाउन वैशाख 1 गतेदेखि बन्द गरिएका टिकट काउन्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्प्युटर प्रणाली र प्रविधि प्रयोग गरी सञ्चालनमा ल्याइएको काठमाण्डु महानगरपालिका र लोत्से बहुद्देश्य प्रणालीले जनाएको छ। बजारमा प्लास्टिकका बनेबनाउ सामान पाइन थालेपछि पछिल्लो समय बाँसबाट बनेका सामानहरूको प्रयोगमा कमी आएको देखिएको छ। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
मोदी गाउँपालिका दुई देउपुरका 64 वर्षीय खड्ग बहादुर नेपालीले अहिले पनि डोको थुन्से भकारी लगायतका सामग्री बनाउनुहुन्छ। यसैबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनु भएको छ। अहिले गाउँमा मोटर बाटो पुगेको छ। कृषकहरूले मल घाँस अन्नपात ट्याक्टरबाट बोक्न थाले। कृषि कर्म गर्ने मान्छे पनि घट्दै गए भने बजारमा प्लास्टिकका सामान आउन थालेपछि बाँसका सामान बिस्तारै प्रयोग गर्न छोड्दै गए। खड्ग बहादुरको पुर्ख्यौली पेसाले अहिले आफैलाई पाल्न धौधौ हुन थालेको छ।
डोको पहिले पनि बुनिरहे, कोही 500 पनि जान्छन् घाँस काट्न डोका, कोही 400 जान्छन्। त्यस्तै हेरी हेरी बाबुआजाले गरेको पेसै गरिराखियो कि छ।
बाँसका सामान भन्दा बजारका बनी बनाऊ सामानको वर्चस्व बढ्दै गएपछि कतिपयले वैकल्पिक पेसा अपनाउन थालेका छन्। कुस्मा नगरपालिका 11 पकुवाका तोयानाथ रिमालको 30 वर्ष अघिसम्म मुख्य पेसा नै बाँसका चोयाबाट डोको नाम्लो थुन्से भकारी लगायतका सामान उत्पादन गरी बिक्री गर्नु थियो। तर अहिले उहाँले किराना पसल चलाएर गुजारा चलाउन थाल्नु भएको छ।
1500 मात्र डोको सिद्धिन्न, अब 500 दिने भने महँगो भन्छन्। कोही गाउँमा बस्दैनन्, गाउँमा नबसेपछि खेतीपाती हुँदैन, खेतीपाती नबसे अरू डोको नामलाई चाहिएन, बनाइन्छ बिक्दैन, नबिकेपछि बनाउने कुरो भएन।
बाँसका सामानको प्रयोग हराउन नदिन यो सी पुस्ता हस्तान्तरण गर्नुपर्ने र यस्ता सामानको प्रयोग गर्नेलाई प्रोत्साहन गर्नुपर्ने सामाजिक अगुवाहरू तर्क गर्छन्। कटुवा चौपारीका राम शर्मा लामी छाने।
यसै खेर गइरहेको चाहिँ बाँसलाई उपयोग गरेर डोका सेखु नाम्ला भकारी यी आदि पनि बनाउन नजानेको चाहिँ अवस्था आएको छ। नयाँ मान्छेहरूले त्यतातिर चाहिँ ध्यानै दिँदैनन्, लोकल प्रोडक्टलाई चाहिँ महत्व दिनुपर्छ।
दिगो विकासको लक्ष्यले दिगो उत्पादन र आमदानीको परिकल्पना गरेको छ। सन् 2030 गरिबी निवारण गर्ने स्थानीय स्रोत साधनको समुचित प्रयोग गर्ने कार्यक्रम पनि सरकारले लक्ष्यमा समावेश गरेको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
सुदूरपश्चिम प्रदेश सरकारले राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सड़क आसपासमा सीसीटीभी क्यामेरा जडान गरिरहेको छ। कञ्चनपुरबाट संवाददाता कृष्ण सिंह साउदको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2077-78 आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यक्रम अन्तर्गत 1,51,00,000 लागतमा पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएपछि राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र दुर्घटना न्यूनीकरणमा सहज हुने सर्वसाधारणको विश्वास छ।
धनगढ़ीदेखि महानगरसम्म सीसीटीभी क्यामेरा जडान भयो, त्यसले गर्दा निष्पक्ष रूपमा के कसो भएको भन्ने कुरा जानकारी मिलाउन सकिने भयो।
तर सीसीटीभी राख्दैमा सबै कुराहरू समाधान हुन्छ भन्ने होइन, यसको नियमन नियन्त्रण र यसको सही सदुपयोग हुनु पर्छ।
मन्त्रालयका प्रवक्ता मोहन राय जोशीले सड़कको संवेदनशील क्षेत्रको पहिचान गरी 138 सीसीटीभी क्यामेरा जडान गरिएको बताउनु भएको छ। क्यामेरा जडानका लागि 108.56 किलोमिटर क्षेत्रमा केबल बिछ्याएको र सीसीटीभी क्यामेरा जडान गरिएको क्षेत्रमा 12 स्टेशन राखिएको बताउनु भएको छ।
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डा चौकीसम्म, कैलालीको अप्तरियादेखि त्रिनगर भन्सार धनगढ़ीसम्मको हो। यसमा फिक्स्ड सीसीटीभी 130 घुम्ने खालको सीसीटीभी 7 हो र त्यसमा डिस्टेन्स कवर गर्ने 108.56 किलोमिटर त्यसै गरी 90 पोलमा चाहिँ यसले चाहिँ कभरेज गरेको छ र यसको कन्ट्रोल रुमहरू 12 ठाउँमा
सीसीटीभी क्यामेराको जडानसँगै त्यसको प्रयोग र नियमनलाई प्रभावकारी बनाउन सके अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका साथै दुर्घटना न्यूनीकरण गर्न निकै फलदायी हुने देखिन्छ। कृष्ण सिंह साउथ, रेडियो नेपाल, कञ्चनपुर।
अब के अन्तर्राष्ट्रिय प्रसंग, अफगानिस्तानको राजधानी काबुललाई पनि आफ्नो कब्जामा लिएको विद्रोही तालिबानी समूहले जनाएको छ। राजधानी काबुल र राष्ट्रपति भवन तालिबानी समूहले आफ्नो नियन्त्रणमा लिइसकेपछि राष्ट्रपति अशरफ घानीले अफगानिस्तान छाड्नु भएको छ। यो सँगै अफगानी सरकार स्वत विघटन भएको देखिएको छ। अफगानिस्तानको राजधानी काबुलमा अस्थिरता र द्वन्द्व झनै बढ़ेको विश्लेषणहरू गरिएको छ। अफगानी नागरिक र त्यहाँ रहेका विदेशी नागरिकहरू अफगानिस्तान छाड्ने क्रम तीव्र रूपमा बढ़िरहेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि त्यहाँ तालिबान समूहले विभिन्न शहर प्रादेशिक राजधानी गर्दै केन्द्रीय राजधानी काबुल पनि कब्जा गर्न सफल भएको हो। यसैबीच अल जजिरासँग कुरा गर्नुहुँदै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देशलाई रक्तपातपूर्ण स्थितिबाट जोगाउन आफूले देश छाडेको बताउनु भएको छ। उता तालिबानका प्रवक्ताले भने देशका सबै प्राय क्षेत्र आफूहरूले कब्जामा लिइसकेपछि अब अफगानिस्तानको सत्ता आफूहरूले सम्हाल्ने प्रतिक्रिया दिएका छन्। प्रवक्ताले त्यो प्रक्रिया शान्तिपूर्ण हुने प्रतिक्रिया पनि विदेशी संचार माध्यमका प्रतिनिधिहरूसँग कुराकानीका क्रममा दिएका छन्। हाइटीमा शनिबार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या 1300 नागेको छ। भूकम्पमा परि 5700 बढ़ी व्यक्तिहरू घाइते भएका छन् भने सयौं व्यक्तिहरूको अवस्था अज्ञात रहेको अधिकारीहरूले उल्लेख गरेका छन्। उद्धारकर्ताहरूले भग्नावशेष हटाउँदै पुरिएकाहरूको उद्धार भइरहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण समेत गरिरहेको जनाएका छन्। कोरोनाका कारण अत्यधिक प्रभावित हाइटीको अवस्था भूकम्पका कारण झनै जर्जर बनेको छ। अब आर्थिक समाचार।
आइतबार नेपाल शेयर बजारको कारोबार रकमले नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन बजारको नेप्से सूचक भने उतार चढ़ाव सहित अन्तिममा घटेको छ। यस दिन नेप्से सूचक 24.88 अंकले घटेर 3154.03 बिन्दुमा झरेको छ। आइतबार 222 कम्पनीहरूका 3,55,50,688 किता शेयरहरू 21,64,76,55 रूपियाँमा कारोबार भएको छ। यो कारोबार रकम हालसम्मकै उच्च रकम हो। यस दिन उत्पादन तथा प्रशोधन उपसमूह र माइक्रो फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै 2% वृद्धि भएको छ भने लगानी उपसमूहको सूचक पनि सामान्य अंकले बढ़ेको छ। यस दिन 10 उपसमूहको सूचक नकारात्मक भएको छ। आइतबार नेपाल बैंकको मात्रै 1,05,00,000,000 रूपियाँ बराबरको शेयरको कारोबार भएको छ। गैर आवासीय नेपाली संघले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र त्यसले नेपाली समाजमा ल्याएको सामाजिक परिवर्तन सहित अवसर र चुनौतीलाई समेटेर श्वेत पत्र जारी गरेको छ। नेपाली आप्रवासी कामदारहरूलाई सहयोग रोजगारीको क्रममा उनीहरूले भोग्नु परेका समस्यालाई कम गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यका साथ आइतबार गैर आवासीय नेपाली संघले श्वेत पत्र जारी गरेको हो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले फुटबल एकाडेमी सञ्चालन गर्ने भएको छ। फुटबल एकाडेमी सञ्चालनका लागि मच्छिन्द्रले आइतबार पीस पोइन्ट बोर्डिङ स्कूलसँग सम्झौता गरेको छ। मच्छिन्द्रले पीस पोइन्टसँग 6 सम्झौता गरेको छ। इन्फा कार्यालयमा एक कार्यक्रमका बीच क्लब स्कूल र अखिल नेपाल फुटबल संघ एन्फा बीच त्रिपक्षीय सम्झौता भएको छ। मच्छिन्द्र एकाडेमी सञ्चालन गर्ने विभाग बाहिरका 5 क्लब बनेको छ। मच्छिन्द्रका अध्यक्ष सुनिल कपाली र पीस पोइन्टका प्रिन्सिपल इसु गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गर्नुभयो। सम्झौतासँगै पहिलो वर्ष एकाडेमीमा क्लब र स्कूलका गरी 14 खेलाडी हुनेछन्। 14 खेलाडीले क्लबसँग अभ्यास गर्नेछ भने स्कूलले पढ़ाईका लागि छात्रवृत्ति प्रदान गर्नेछ। दोस्रो वर्षबाट कुल 21 खेलाडी एकाडेमीमा हुनेछन्, जसमा 14 खेलाडी क्लबको रहनेछन्। यसअघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एफएफ पुलिस क्लब तथा मनाङ मनशान्ति क्लब, संकटा क्लब, न्युरो टीम एनआरटी र सात दोबाटो युथ क्लबले एकाडेमी सञ्चालनका लागि सम्झौता गरिसकेका छन्। एसियाली फुटबल महासंघ एएफसीको कार्यक्रम अनुसार मच्छिन्द्रले एकाडेमी सञ्चालनमा ल्याउन लागेको हो। आसन्न एभरेस्ट प्रिमियर लीग खेल्ने घरेलु खेलाड़ीले पाउने रकममा वृद्धि गरिएको छ। आयोजक एभरेस्ट प्रिमियर लीगले यो प्रतियोगितामा सहभागी हुने सबै नेपाली खेलाड़ीले पाउने तलबमा 20% रकम बढ़ाएको जनाएको छ।
खेल समाचारका साथमा अजय बम अब मौसम। आज देशभर सामान्यदेखि पूर्ण बदलिरही केही स्थानमा हल्का वर्षा हुने र प्रदेश नम्बर 1-2 बागमती र गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस। वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:35 भयो भने सूर्यास्त भरे साँझ 6:42 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सबै नागरिकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउनुका साथै आर्थिक पुनरुत्थान गर्ने दिशामा सरकार क्रियाशील रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। अफगानिस्तानमा रहेका नेपालीको अवस्था पत्ता लगाई उद्धार गर्न सरकारद्वारा कार्यदल गठन। अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल स्वदेश फर्काउन गम्भीर रूपमा प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। कोरोना संक्रमण बढ़दै गएपछि चितवनका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द। वीरगंजमा संक्रमण कम भएपछि विद्यालयमा पठन पाठन सुचारू। आत्महत्या तथा महिला एवं बालबालिकामाथिको हिंसा न्यूनीकरणमा थप क्रियाशील हुन प्रहरी संगठनलाई गृहमन्त्रीको निर्देशन। र देशका सबै प्राय क्षेत्रलाई कब्जामा लिएपछि अफगानिस्तानको सत्ता अब आफूहरूले सम्हाल्ने र त्यो प्रक्रिया शान्तिपूर्ण हुने तालिबानको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।